घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकी सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष 75-76 नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। महाकाली नदीमा तटबन्ध निर्माणमा चरम लापरवाही।
प्रदेश नम्बर 7 प्रदेश सभाका पदाधिकारी तथा सदस्यले पाउने तलब बढाइयो। अछामको रामारोसन जोड्ने मोटर पुल औपचारिक रूपमा सञ्चालनमा।
14 बुधे सम्झौता ऐतिहासिक उपलब्धि भएको प्रधानमन्त्री ओलीको भनाई। राष्ट्रिय सभाका अध्यक्षद्वारा संसदले उठान गरेको विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकर्षण।
र विश्वकप फुटबलमा आज 3 खेल हुँदै
परीक्षण शिविर सञ्चालन हुन गइरहेकाले शारीरिक तौल बढ्नु, अनियमित महिनावारी, गर्भ बस्न नसक्ने बाँझोपन, छाला सुकाउनु, शारीरिक तौल घट्नु, धेरै पसिना आउनु, कपाल झर्नु, डिप्रेसन, निन्द्रा नलाग्नु आदि थाइरोइड रोगका लक्षणहरू भएका बिरामीहरूले कञ्चन हेल्थ क्लिनिकद्वारा सञ्चालन हुने क्याम्पमा सम्पर्क राख्नुहोला।
क्याम्पका विशेषताहरू:
चिकित्सकद्वारा सुगर परीक्षण र निशुल्क परामर्श दिइने,
थायराइड जाँच रु 700 मात्र गरिने,
होल बॉडी चेक जाँच रु 2500 मात्र गरिने,
सुगर परीक्षण निशुल्क गरिने। क्याम्प हुने स्थान:
कञ्चन हेल्थ क्लिनिक, गल्ली नम्बर 3, फ्री लाइन, महेन्द्रनगर।
रगतको जाँच 13 र 14 गते,
डाक्टरद्वारा परीक्षण असार 16 गते शनिबार। साथै डाक्टर अञ्जना शर्मा, वरिष्ठ स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ MBBS MD गाइनो र डाक्टर बीबी सिंह MD DLO यही असार 16 गते शनिबार आउँदै हुनुहुन्छ।
समय: बिहान 7 बजेदेखि 2 बजेसम्म।
फोनबाट नै अग्रिम नाम दर्ता गर्नुपर्नेछ। सम्पर्क फोन 98006065696 र 0995216606।
अब समाचार क्रम विस्तारमा। कोइलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष 2075-76 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममा पूर्वाधार विकासमा जोड, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, उद्यम र सहकारिताको विकास, मानव संसाधन र सामाजिक विकास, पर्यटन प्रवर्धन तथा सूचना प्रविधि र सञ्चार क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। नगर क्षेत्र रहेका सडकको स्तर उन्नति गरेर 12 महिना सञ्चालन गर्ने, नगरमा विद्युतको सुदृढीकरण र वैकल्पिक ऊर्जालाई प्रवर्धन गर्ने, गरिबी विपन्नता पछौटेपनको अन्त्य गर्ने, विभिन्न समुदायका कला संस्कृति साहित्यको प्रवर्धन गर्ने लगायत विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ। यस्तै दलित जनजाति लोपोन्मुख सीमान्तकृत गरिबका लागि रोजगार तथा अरू आय आर्जनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। नगरसभामा आर्थिक वर्ष 75-76 लागि 1,79,34,00,00 रुपियाँको अनुमानित आय व्यय विवरण प्रस्तुत गरिएको, जसमा चालू खर्चतर्फ 80,49,00,000 रहेको छ भने पुँजीगत तर्फ 98,85,00,000 रहेको छ।
कञ्चनपुरका अधिकांश स्थानीय तहले आज आफ्नो गाउँपालिका र नगरपालिकाको नीति कार्यक्रम तथा बजेट ल्याउन लागेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाले यसअघि नै गरिसकेको र अन्य स्थानीय तहले आफ्नो नीति कार्यक्रम तथा बजेटका लागि तयारी थालेका हुन्। कञ्चनपुरको महाकाली नगरपालिका, बेतकोट नगरपालिका, कृष्णपुर नगरपालिका, बेलडाँडी गाउँपालिका लगायतका स्थानीय तहले आफ्नो नगर तथा गाउँपालिकाको समृद्धिको योजनासहित नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी जोडतोडका साथ गरेका छन्। यसैबीच बेतकोट नगरपालिकाले तेस्रो नगरसभाबाट दोस्रो वार्षिक नीति कार्यक्रम तथा बजेट अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरेको छ। छेला औद्योगिक क्षेत्र, सुकुम्बासी र समृद्ध नगरको नारा लगाउँ नीति कार्यक्रम तथा बजेट केन्द्रित रहने जनाएको छ। साथै स्वास्थ्य, शिक्षा, बेरोजगारी, ऊर्जा, भौतिक पूर्वाधार विकास, खानेपानी, व्यावसायिक प्राविधिक शिक्षामा आफ्ना कार्यक्रम विशेष तह केन्द्रित रहेको र प्राथमिकता पनि दिइएको जनाइएको छ। बेतकोट नगरपालिकाले दोस्रो वार्षिक नीति कार्यक्रम तथा बजेट अधिवेशनको उद्घाटन सत्रमै हेलो मेयर क्विक रेस्पोन्स कार्यक्रम को समेत घोषणा गरेको छ। बेतकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले प्रस्तुत गर्नुभएको वार्षिक नीति कार्यक्रम तथा बजेट कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर 7 का अर्थमन्त्री झपट बोहरा रहनु भएको थियो भने विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य प्रकाश रावल, पूर्व वातावरण मन्त्री जयदेव जोशी, पूर्व सांसद दुर्गा खुना लगायतका नेता तथा नेता लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै सबैले दोस्रो नगरसभाको शुभकामना दिँदै जनमैत्री बजेट ल्याउनुपर्ने सुझावसहित गाउँ गाउँमा सिंहदरबारको अनुभूति हुने गरी नीति कार्यक्रम तथा बजेटले सबै स्थानीय बासिन्दालाई समेटिनुपर्नेमा जोड दिएका थिए।
महाकाली नदीमा तटबन्ध निर्माणमा चरम लापरवाही भएको छ। महाकाली नदीमा निर्माण हुन लागेका तटबन्ध निर्माणमा ढिलाइ र चरम लापरवाही भएको भन्दै स्थानीय आक्रोशित भएका छन्। सरकारले ठेक्का अनुसारको बजेट नदिँदा चालु आर्थिक वर्षमा निर्माण हुन लागेका 3 तटबन्धका काम प्रभावित भएका छन्। जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि चालु आर्थिक वर्ष 74-75 लागि 56 करोडका 3 ठेक्का दिएको थियो। तिनै ठेक्कामा निर्माण कम्पनीले भुक्तानीको विषयलाई लिएर सम्झौता अनुसार काम सम्पन्न गरेका छैनन्। तिनै ठेक्काको गत वैशाखमै सम्झौता सकिए पनि निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम रोकिएको हो। जनताको तटबन्ध कार्यालय कञ्चनपुरका अनुसार हिमदत्त नगरपालिका 11 र 12 केएस कन्स्ट्रक्सनले 13 करोडमा 179 मिटर तटबन्धको निर्माण गर्ने, कुमार श्रेष्ठ राजेन्द्र जेबीले महाकाली नगरपालिका 2 र 4 26 करोडमा 2.5 किलोमिटर र नागार्जुन रसुवा जेबीले हिमदत्त नगरपालिका 13 17 करोडमा 12.5 किलोमिटर तटबन्ध निर्माण सम्झौता गरेका थिए। तिनै निर्माण कम्पनीले समयमै सम्झौता अनुसार काम नगरेको भन्दै आज महाकाली तटीय क्षेत्रका स्थानीयले जनताको तटबन्ध कार्यालयमा ज्ञापन समेत बुझाएका छन्। वर्षा सुरु भयो, ठेकेदार कम्पनीले काम नगरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। स्थानीयले निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरेको, विभिन्न बहाना बनाएर काम रोकेकाले म्यादभित्रै काम नगरेको बताएका छन्। जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख प्रचण्डदेव विष्टले टेन्डर अनुसारको बजेट नआएका कारण समस्या भएको बताउनुभयो। उहाँले महाकाली नदी नियन्त्रणका लागि कुल 10 करोड मात्रै बजेट आएको दुखेसो पोख्दै समस्या भएको बताउनुभयो।
प्रदेश नम्बर 7 का प्रदेश सभाका पदाधिकारी तथा सदस्यले पाउने तलब बढाइएको छ। प्रदेश 7 सरकारले सेवा सुविधा सम्बन्धी विधेयक परिमार्जन गरेर तलब बढाएको हो। यसअघि प्रदेश 7 मन्त्री परिषदले कानुन नबनेसम्मका लागि प्रदेश सभा पदाधिकारी तथा सदस्यले पाउने तलब भत्ता तोकेको थियो। त्यसकै आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सेवा सुविधा सम्बन्धी विधेयक तयार गरेको थियो। शुक्रबारको मन्त्री परिषद बैठकले विधेयक परिमार्जन गरेर तलब बढाएको हो। अब प्रदेश सभा सभामुखले मासिक 55,000 तलब पाउनेछन्। त्यस्तै उपसभामुख र विपक्षी दलका नेताले 51,000 रुपियाँ पाउनेछन्। सत्तारूढ दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको तलब 49,500, सत्तारूढ र विपक्षी दलका सचेतकको 49,000 तथा प्रदेशसभा सदस्यको 48,000 तलब निर्धारण गरिएको छ। त्यस्तै विधेयकमा सभामुख र विपक्षी दलका नेताको बैठक भत्ता दैनिक 850 रुपियाँ तोकिएको छ। प्रदेशसभाका अन्य पदाधिकारीको समान 750 बैठक भत्ता निर्धारण गरिएको छ। सभामुख र उपसभामुखलाई सरकारले नै आवास उपलब्ध गराउनेछ भने आवास नलिए सभामुखले मासिक 20,000 र उपसभामुखले 18,000 आवास सुविधा बापत पाउनेछन्। विपक्षी दलका नेताले मासिक 18,000, सदस्यले 15,000 र अन्य पदाधिकारीले मासिक 16,000 आवास बापत पाउने व्यवस्था विधेयकमा गरिएको छ। यस्तै सरकारी आवासको व्यवस्था नभएमा फर्निचर खर्च बापत सभामुखले वार्षिक 140,000 र उपसभामुखले 35,000 पाउनेछन्। अन्य पदाधिकारीले फर्निचर खर्च बापत वार्षिक 135,000 रुपियाँ पाउने व्यवस्था गरिएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यले पाउने तलब बढाइएको छ। प्रदेश 7 सरकारले सेवा सुविधा सम्बन्धी विधेयक परिमार्जन गरेर तलब बढाएको हो। यसअघि प्रदेश 7 मन्त्री परिषदले कानुन नबन्नेसम्मका लागि प्रदेशसभा पदाधिकारी तथा सदस्यले पाउने तलब भत्ता तोकेको थियो।
सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुदान स्वरूपको प्रतिफल पाइएको छ कि छैन भन्ने विषयमा तयार पारिएको एक रेडियो रिपोर्ट अबको प्रस्तुतिमा।
स्वागत छ यहाँलाई।
हजुर धन्यवाद, म सागर ढकाल, जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरमा वरिष्ठ कृषि विकास अधिकारीको रूपमा कार्यरत छु।
हजुर सर, जुन यो सरकारले कृषि क्षेत्रमा लगानी गरेको छ त्यो चाहिँ कसरी लगानी गरेको छ नि?
सरकारले कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ, विभिन्न अनुदानहरूका कार्यक्रमहरू सञ्चालन गरेको छ। सिँचाइका कुलाहरू बनाउने साना कुलाहरू, नहरका कुराहरू, त्यसपछि बोनीका यस्ता सिँचाइका स्किमहरूमा पनि लगानी गरेको छ र बिउ बिजनमा अनुदान दिने कार्यक्रमहरू छन्। तरकारी उत्पादनका लागि प्लास्टिक घरहरू बनाउनको लागि अनुदान दिने, किसानलाई तालिम दिने लगायतका विभिन्न कार्यक्रमबाट कृषि क्षेत्रमा परिवर्तन ल्याउनको लागि सरकारले कार्य गर्दै आएको।
अनि उत्पादनको क्षेत्रमा चाहिँ कसरी लगानी गर्दैछ त?
उत्पादनको क्षेत्रमा यो उन्नत बिउहरू उपलब्ध गराउने किसानलाई, अब अहिले पनि हामीले यो वर्ष लगभग धानको बिउ 50% अनुदानमा बाँडेका छौँ, त्यस्तै विभिन्न स्थानीय निकायबाट पनि कृषिमा त्यसरी नै लगानी भएको छ। गहुँको बिउ पनि अनुदानमा 50% अनुदानमै बिउ वितरण भएको थियो र माछा पालनको क्षेत्रमा पोखरी निर्माणको लागि अनुदान दिएको छ। यसरी उत्पादन बढाउनको लागि उन्नत बिउको प्रयोग विस्तार गर्ने, पोखरी निर्माण गरेर माछाको उत्पादन बढाउने र तरकारी खेतीको र फलफुल खेतीको लागि पनि बगैँचा विस्तार गर्न बिरुवाहरूमा अनुदान दिने, प्लास्टिकका घरहरू बनाउन अनुदान दिने, यस्ता कार्यक्रमहरू सञ्चालन गरेर यसबाट उत्पादन बढोस्, उत्पादन वृद्धि आओस् भनेर नै यी कार्यक्रमहरू सञ्चालन गरिएको हो र अहिले देशैभरि यस्ता कार्यक्रमहरू सञ्चालन छन्।
हजुर सर, अनि कृषि क्षेत्रमा चाहिँ सरकारले गरेको जुन लगानी छ त्यो अनुरूपको प्रतिफल प्राप्त भएको छ वा छैन, कस्तो छ अवस्था?
प्रश्न अलिकति हामीले कसरी बुझ्नुपर्ने हुन्छ भने कृषि क्षेत्र भनेको व्यक्तिको मनोवैज्ञानिक पक्षसँग पनि जोडिएको पेसा हो। हाम्रो समाजमा कृषिलाई अलिकति त्यति महत्त्व नदिने परम्परागत सुधाइ रहिआएको छ। खेतीपाती भनेको एउटा चाहिँ दुःखको पेसा हो, यसबाहेक अरू काम भनेको सुखका काम हुन् भन्ने खालको जुन एउटा मानसिकता छ, त्यसले गर्दाखेरि पनि यसमा आकर्षण कम भएको थियो। र कृषिमा परिवर्तन ल्याउनको लागि पहिला व्यक्तिको सोचाइमा, खेती गर्ने मान्छेको सोचाइमा परिवर्तन हुन आवश्यक छ र कृषि विभागले हाम्रो यो व्यक्तिको मनोवृत्तिमा परिवर्तन गराउने, स्वभावमा परिवर्तन गराउने र त्यसपछि उत्पादनका विभिन्न चरणहरूमा बिक्रीको लागि सहयोग गर्ने भन्ने हाम्रा कार्यक्रमहरू रहेका छन् र अहिले सरस्वती हेर्दाखेरि जुन हिसाबले प्रतिफल आउनुपर्ने थियो त्यही हिसाबले आयो भन्न त नसकिएला, तर पनि कृषिमा गरेका लगानीले निकै राम्रा प्रतिफलहरू अहिले देखिएका छन्। खास गरी तरकारीको क्षेत्रमा राम्रो परिवर्तन देखिएको छ, अहिले आत्मनिर्भरतातर्फ हामी अग्रसर हुँदैछौँ। त्यस्तै गरेर माछाको क्षेत्रमा पनि राम्रो परिवर्तन देखिएको छ, लगभग 80% आन्तरिक उत्पादनले माग पुरा गरेको छ र तरकारीको स्थिति हेर्ने हो भने यसमा धेरै परिवर्तन हुँदै आएको छ विगत वर्षहरूमा। हामीले हेर्दाखेरि अझै पनि आयात त हुन्छ तर आन्तरिक उत्पादन धेरै बढ्दो छ र फलफुलको क्षेत्रमा अझै पनि त्यति खासै उल्लेखनीय परिवर्तन आउन सकेको छैन। हालैको वर्षहरूमा केही नयाँ प्रविधिहरू भित्रिएका छन् देशमा, त्यसले गर्दा अलिकति परिवर्तन आउने आशा गर्न सकिन्छ। समग्रमा भन्दाखेरि हामी केही प्रतिफलहरू प्राप्त गरेका छौँ अवश्य पनि, तर जुन रूपमा चाहिएको थियो, जुन हिसाबले देशलाई आत्मनिर्भर बनाउने र अब यो निर्यातमुखी उत्पादन बढाउने भन्ने कार्यक्रम सोच राष्ट्रको राज्यको हो, त्यो लक्ष्य प्राप्त गर्न अझ केही समय लाग्ने देखिन्छ।
हजुर सर, कृषि क्षेत्रमा गरेको जुन लगानी छ त्यो लगानी अनुसारको चाहिँ प्रतिफल प्राप्त भएको छैन भन्ने खालको कुरा गर्नुभयो होइन, 100% प्रतिफल प्राप्तको लागि चाहिँ कृषि विकास कार्यालयले चाहिँ के गरिरहेछ नि?
मैले भन्न खोजेको यो जति प्रतिफल प्राप्त हुने हो त्यति भएको छैन, जति आशा गरिएको थियो त्यति भएको छैन, तर पनि केही प्रतिफल प्राप्त अवश्य भएको छ। अब यसलाई हामी अझै बढी प्रतिफल प्राप्त गर्नको लागि मुख्य कुरा के हुन्छ भने हामी जो वास्तविक कृषक हो, जसले साँच्चै खेती गर्न चाहन्छ, त्यस्ता व्यक्तिलाई हामी छनौट गर्न सक्नुपर्छ र उनलाई के कार्यक्रम चाहिएको छ, के कार्यक्रमको चाहिँ दीर्घकालीन प्रभाव हुन्छ, त्यस्ता कार्यक्रमहरू छनौट गर्न आवश्यक छ। र अहिले स्थानीय निकायमा पनि हाम्रो कृषिका साथीहरू हुन्छ, पहिला हाम्रो सेवा केन्द्रहरू पहिला पनि थिए, अहिले पनि अब कृषिले हुनुहुन्छ। अब यसको प्रभावकारिता वृद्धि गर्नको लागि अब हामीले समूहलाई, सहकारीहरूलाई अझै वास्तविक किसानहरू छनौट गर्नुहोस्, जो खेती गर्न एकदम इच्छुक छ, जो पूर्ण व्यवसायी हो, त्यस्ता व्यक्तिहरू छनौट गर्नुहोस् भन्नेतिर हामी लागिरहेका छौँ र हामी हाम्रो प्राविधिक साथीहरूलाई पनि त्यही किसिमले खुलाइरहेका छौँ र हामीहरू सकेसम्म वास्तविक किसान छनौट हौँ र उनीहरूको आवश्यकतामा आधारित कार्यक्रम तर्जुमा होस् र गर्न सकियोस् भन्नेतिर हामी एकदम सचेत छौँ, लागिरहेका छौँ। र यो कतिपय अवस्थामा कस्तो हुन्छ भने बजारका मागहरू पनि निरन्तर चेन्ज भइरहन्छन्, हामीले एकचोटि गरेको कार्यक्रम फेरि अर्कोचोटि त्यो आवश्यक नहुन सक्छ एक दुई वर्षपछि र त्यस्तै गरेर किसानको पनि कहिलेकाहीँ पेसा बदलिन सक्छ। एउटा एक किसिमले किसानलाई हामी लगानी गरेका हुन्छौँ र उनीहरूको सोच बदलिएर भोलि अर्को पेसामा जाने पनि देख्न सक्छ, त्यस्ता रिस्कहरू जोखिमहरू हुन्छन्। त्यति हुँदाहुँदै पनि सकेसम्म हाम्रो लगानी चाहिँ दीर्घकालीन रूपमा दिगो होस् र सही ठाउँमा पुगोस् भन्ने कुरामा हामी सही व्यक्तिको छनौट र सही कार्यक्रम तर्जुमा गर्ने हिसाबले लागिरहेको छ।
वास्तविक किसानहरूले चाहिँ अनुदान नपाएको गुनासो गर्ने गर्छन्, यस विषयमा चाहिँ के भन्न चाहनुहुन्छ?
हजुर, यो अब धेरैतिर सुन्ने गरिएको छ तर वास्तवमा त्यस्तो होइन। अब कृषि विकास कार्यालयले जहिले पनि समूह मार्फत, सहकारी मार्फत कार्य गर्ने गर्दछ, त्यसले गर्दाखेरि हामी कहाँ दर्ता भएका समूह सहकारीहरूमा न हाम्रो सम्पर्क पहिला पुगेको हुन्छ, कतिपय किसानहरू अहिले पनि समूहभन्दा बाहिर हुनुहुन्छ होला, त्यसरी उहाँहरूलाई पनि सेवा सुविधा दिने गरेको छ, तर पनि मुख्य रूपमा समूहहरू, कृषक समूह, कृषक सहकारीमा हाम्रो सेवा केन्द्रित हुने गर्दछ। त्यसले गर्दा समूहबाटै छनौट भएका व्यक्तिहरूले सुविधाहरू पाउने, सहकारीको सिफारिसमा छनौट भएका व्यक्तिहरूले सुविधा पाउने, अनुदान पाउने, यस्तो किसिमको कार्यक्रम भएको हुँदाखेरि अब सबै जति आकाङ्क्षी हुनुहुन्छ, जतिलाई आवश्यक छ, सबैलाई समेट्न नसकिएको होला, तर पनि जति हाम्रो सेवा प्रवाह हुन्छ किसानकै सहभागितामा, किसान समूह सहकारीबाटै छनौट भएका व्यक्तिहरूले नै त्यो सेवा सुविधाहरू, टेवाहरू पाउने गर्नुभएको छ। समूहभन्दा बाहिरका किसानलाई पनि हामीले त्यस्तो इच्छुक व्यक्तिहरू अलिकति सक्रिय व्यक्तिहरूलाई हामीले भेट्ने र उहाँहरू अफिसमा हाम्रो कार्यालयमा अथवा स्थानीय निकायमा कार्तिक शाखामा सम्पर्क गर्नुभयो भने हामी समूहभन्दा बाहिर सहकारीभन्दा बाहिरका किसानलाई पनि सेवा टेवा दिने गर्दछौँ।
हुन्छ सर, समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि मैले आफ्नो कुराहरू राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धन्यवाद।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। सरकारबाट प्रदान गरिने अनुदान कुन स्वरूपमा प्रदान गर्नुपर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
अब कृषिमा लगानी लगाए बेर मेहनतका लागत कले से जौन यी कृषि के हे लगानी लगाए बेर कौन रूपमा लगानी लगाएको परत कहे बेर अब वर्ग हेर के हे जस्तै के हे अब कृषिमा लगानी लगाए बेर धनी मने हे बजेट दै के लगानी लगाऊ कहिके कहे बेर त्यो धनी मने हुक्रे थुक्रे खेती के काम कुछ नै करे सिखी वही अपन ठाउँमा आफ्नै पहुँचमा बटाई र जस्तै अब आदिवासी जनजाति लगायत क्षेत्रीय ब्राह्मण फे अरू जाति फे गरिब बटाई गरिब वर्ग हे हेर के जौन कृषि खेतीमा जीवन बितैना संघरण बटै उक्रहान हे ई बजेट लगैले से हे बढिया हुई कर्न लागत नहिं।
नारायण प्रसाद भट्ट हो। सरकारले कृषि क्षेत्रमा गर्नुपर्ने लगानीलाई हामीले एकदम प्रत्यक्ष प्रत्येक कृषकले आफ्नो जमिनको अनुपातमा जे जति जमिन छ त्यसलाई चाहिँ प्रत्यक्ष सरकार राख्ने माध्यमहरूबाट गर्नुपर्छ। जस्तै कृषि औजारहरूका कुराहरू मल बिउ बिजन कीटनाशक औषधिहरू लगायत यी कुराहरूलाई एकदम महत्त्वपूर्ण दिनुपर्छ र साथै अब कतिपय ठाउँहरूमा हाम्रो सिँचाइका कुराहरू जो छन् तिनीहरूलाई पनि अलिकति प्रभावकारी ढङ्गले पुर्याउनका लागि व्यवस्था मिलाउनु पर्दछ।
नन्दकला पुलाम मगर हो। सरकारले जुनसुकै कृषि भनेर लगानी त गर्छ तर मलाई लाग्छ बिना अर्थको लगानी हुन्छ। त्यसमा हाम्रो जेटीहरू हुन्छन् ती सबै हुन्छन् तिनीहरूले माटो परीक्षण गरेर कृषिज्ञ गर्नेहरूलाई राम्रोसँग त्यसरी दिएको भएपछि त्यो प्रभावकारी हुने थियो। त्यसमा किन भन्दाखेरि त्यो माटो परीक्षण नगर्दाखेरि हाम्रो कुनै लगाएको लगानी चाहिँ त्यसमा उत्पादन पनि हुँदैन अनि सरकारले लगाएको लगानी पनि न जनतामुखी हुन्छ न सरकारमुखी त्यत्तिकै आउँछ जान्छ कुनै अर्थवर्थै छैन त्यसमा।
अब कृषिमा लगानी गर्छ सरकारले भन्नुपर्दा अब तपाईँको चाहिँ अब कृषिमा लगानी गरेर भएन कि कुन ठाउँमा कुन खालको कृषि गरेर आय आर्जनमा र उब्जनीमा चाहिँ बढी टेवा पुग्ने हो। जस्तै कृषिको पनि चाहिँ पकेट क्षेत्र घोषणा गर्ने जस्तै तरकारीको एउटा पकेट क्षेत्र जस्तै चाहिँ मकै बारीको पनि पकेट क्षेत्रहरू त्यस्तै धान बालीको गहुँ बालीको हामी के गर्छौँ भने किसानलाई पनि त्यतिसम्म चाहिँ अहिलेसम्म त्यति प्रविधिको पनि जानकारी छैन।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 90.4 मेगाहर्ज बारासिङ एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको। विश्रामपछि पुनः आउनेछौँ।
सुनौ लोगो लाफ चक्की महिला हरले खानी नबी रानी दिनो खाए जन्मान्तर हुने जन्मान्तर राख्न सके धेरै फाइदा हुन्छ आफ्नो बच्चाको सहर गर्न पाइन्छ।
सुनौलो गुलाफ सुनौलो भविष्यको लागि नेपाल सीआरएस कम्पनीद्वारा वितरित।
बिएचसिएम पढ्छु भनेको उल्टो दाइलाई पढ्न बाहिर पठायो आफू भने जहाँको त्यही फेरि मलाई छोरी मान्छे रे छोरी मान्छेले बाहिर गएर पढ्नै नहुने हो।
होइन त किन नेफ्री रा भने किन जाने बाहिर अब त महेन्द्रनगरकै अमेटी कलेजमा जाने बिएचसिएम पढ्छु भने होइन ढुक्कसँग पढ्ने।
पोखरा विश्वविद्यालयबाट 2066 सालमा बिबिए सञ्चालन गर्न सम्बन्धन प्राप्त यस अमेटी कलेजलाई विश्वविद्यालयले सुदूरपश्चिमै पहिलो पटक अस्पताल सेवा व्यवस्थापन स्वास्थ्य सेवा व्यवस्थापन बिएचसिएम अध्यापन गराउने सम्बन्धन दिएकोले जुनसुकै संस्थाबाट प्लस टू उत्तीर्ण स्टाफ नर्स तथा एचए पढेका विद्यार्थीहरूले पढ्न पाउने भएकाले तुरन्त सम्पर्क राख्नुहोला। बिएचसिएम अध्ययन गरेपछि रोजगारका क्षेत्रहरू
hospitals, universities and research institutions, nursing homes, lifestyle clinics, consulting firms, rehabilitation centers, public health department, mental health organization, health related NGOs and INGOs integrating the national health program with global program.
थप जानकारीका लागि अमिटी कलेज बनगाउँ महेन्द्रनगर कञ्चनपुर सम्पर्क नम्बर 099520217 099522191।
फाइदा क्या कायदा सनराइज बैंकको स्वास्थ्य योजना खातावालालाई स्वास्थ्यको बीमा दुर्घटना हुँदा स्वास्थ्यको बीमा अस्पतालमा भर्ना हुँदा को स्वास्थ्य बीमा एकपल्ट बुझ्नै पर्यो नि सनराइज बैंकमा जानै पर्यो नि सनराइज बैंकमा जानै पर्यो नि सनराइज बैंकको स्वास्थ्य योजना
सनराइज बैंक हामी सँगसँगै
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। आगामी आर्थिक वर्षका लागि प्रदेश नम्बर 7 को सरकारले ल्याएको पूर्ण बजेटका विषयमा प्रदेश सभामा छलफल लम्बिएको छ। असार 1 गते आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तुत गरेको बजेटमाथि असार 4 गतेदेखि प्रदेश सभामा छलफल सुरु भएको थियो। आइतबार तेस्रो दिनको छलफलमा पनि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि बजेटमाथिको छलफल लम्बिने देखिएको हो। पहिलो दिन नेकपाका तारालामा तामाङ, नेपाली काङ्ग्रेसका रणबहादुर रावल र राष्ट्रिय जनता पार्टीका कृष्ण चौधरीले धारणा राखेका थिए। रावल चौधरीले बजेट उपलब्धिहीन भएको आरोप लगाएका थिए भने तामाङले बजेटको बचाउ गरेका थिए। गत बिहिबार दोस्रो दिन नेपाली काङ्ग्रेसका डिलीराज पन्त, टेकबहादुर रैका र श्यामलाल राणाले पनि धारणा राखेका थिए।
अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोड्ने कैलाश नदीको सेरी मोटर पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। तत्कालीन जिल्ला विकास समिति मार्फत निर्माण सम्पन्न भएको तर सञ्चालनमा आउन नसकेको पुलको अधुरो काम स्थानीय तहले सम्पन्न गरेसँगै सञ्चालनमा आएको हो। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले हर्ष बढाइसँगै खुसियाली मनाएका छन् भने पुलको औपचारिक उद्घाटन पनि गरिएको छ। 45 मिटर लामो पुल निर्माण सकिएको 3 वर्षपछि पुलको वारिपारी छेउमा रहेको सडक तथा पुलको पखेटा निर्माण भएपछि पुल सञ्चालनमा आएको र स्थानीय नागरिकलाई खुसीको अनुभूति भएको स्थानीय चन्द्र भण्डारीले बताउनुभयो।
कैलाली र कञ्चनपुर केराखेतीको प्रचुर सम्भावना बोकेका जिल्ला हुन्। केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि दुवै जिल्लामा यसतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ। तर बिउ अभावका कारण अपेक्षा गरेअनुसार केराखेती फस्टाउन सकिरहेको छैन भने यहाँका केरा किसानले बाहिर जिल्लाबाट केराको बेर्ना ल्याएर लगाउँदै आएका छन्। केरा किसानले बाहिर जिल्लाबाट बिउ ल्याएर खेती गर्नुपर्ने बाध्यता हटाउने लक्ष्यसहित टिकापुरका 2 युवा केरा व्यवसायी टेकेन्द्र धामी र देवी प्रसाद कोइराला टिस्यु कल्चर प्रविधिबाट बेर्ना उत्पादन गर्न थालेका छन्। 7 वर्ष पहिले सामान्य केराखेती केरा व्यवसायमा लाग्नुभएका टिकापुर नगरपालिका वडा नम्बर 2 बागमाराका टेकेन्द्र धामी र उहाँका सहकर्मी देवी प्रसाद कोइराला टिस्यु कल्चर प्रवृत्तिबाट केराको बेर्रा उत्पादन गरिरहेका छन्।
तरकारी उत्पादनमा यस वर्ष कमी आएको छ। तरकारी उत्पादनमा यस वर्ष झन्डै 50% कमी आएको अमरगढी नगरपालिका वडा नम्बर 1 बन्डामा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसानहरूले बताएका छन्। किसान टिकेश्वरी देवी एयरले विगतमा 70 क्विन्टलभन्दा बढी टमाटर फलेकोमा यस वर्ष सिँचाइ अभावका कारण उत्पादनमा ह्रास आएको बताउनु भयो। तरकारी सङ्कलन केन्द्रमा कृषक सङ्घको छलफलमा पुगेका अमरगढी नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले कृषिलाई आधुनिकीकरण गर्न जरुरी रहेको बताउनु भयो। उहाँले कृषिका लागि आधुनिक औजार लगायतका बिउ बिजन मलखाद र सिँचाइको योजना बनाउने बताउनुभयो।
कैलालीमा नहर तथा बोरिङ प्रणालीबाट सिँचाइ सुविधा पुगेको ठाउँमा रोपाइँ गर्ने कार्य सुरु भएको छ। मनसुन केही दिनमै सक्रिय हुने भएपछि आकाशको भरमा खेती गर्ने किसान पनि खुसी भएका छन्। कैलालीमा सिँचाइ सुविधा पुगेका किसानले असार 15 अघि नै रोपाइँ गरिसक्छन्। उनीहरूले धानको ब्याड असारको पहिलो सातामै रोपाइँ गर्ने गरी राखेका छन्। वर्षालाई पर्खने किसानले ढिलोमा असारको तेस्रो साताबाट रोपाइँ सुरु गर्ने गरी धानको ब्याड राख्ने गरेका छन्। जिल्ला कृषि कार्यालय कैलालीका अनुसार जिल्लाको सिंचित हुने जमिनको 50% क्षेत्रमा यति बेला रोपाइँ सुरु भएको छ। रोपाइँ दिवस असार 15 गतेभित्र सिँचाइ सुविधा पाएका किसानले रोपाई गरिसक्नेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएको 14 बुँदे सम्झौता ऐतिहासिक भएको बताउनु भएको छ। 6 दिने औपचारिक चीन भ्रमण पुरा गरेर आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो। उहाँले नेपालको विकासमा चीनले महत्त्वपूर्ण सहयोग गर्ने आश्वासन दिएको बताउनु भयो। प्रधानमन्त्री ओलीले सबै छिमेकीसँग सुमधुर सम्बन्ध विस्तार गर्न सरकार क्रियाशील हुने र सबैसँग समान व्यवहार गर्ने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्रीसँग स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री प्रदीप गेवालीले प्रधानमन्त्रीको भ्रमण सोचेभन्दा बढी नै उपलब्धि पूर्ण रहेको दावी गर्नुभयो।
राष्ट्रिय सभाका अध्यक्षले विशेष समयमा सांसदले उठाउन गरेको विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट जवाब आउनुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराएका हुन्। विशेष समयमा सांसदहरूले आफूले उठान गरेका विषय के कति सम्बोधन भए, के कति कुन कारणले हुन सकेनन् भन्ने प्रश्न गरेका थिए। विशेष समयमा सांसदले मुलुकले भोग्नु परेका समस्या र समसामयिक विषयलाई उठान गरेका थिए। त्यसक्रममा सांसद खिमलाल भट्टराईले सुकुम्बासी समस्या समाधान गर्न उच्च स्तरीय आयोग गठन गर्न माग गर्दै लुम्बिनी विश्वविद्यालयलाई बहुविषयको विश्वविद्यालय बनाउनु पर्ने बताएका थिए।
विश्वकप फुटबल 2018 अन्तर्गत आज 3 खेल हुँदैछन्। अहिलेसम्म जीका दुईटा खेल, दुई टोली इङ्ल्यान्ड र पानामा बीच खेल भइरहेको छ। आज बेलुकी 8:45 एकाटेरिनबर्ग एरिनामा जापान र सेनेगल भिड्नेछन्। त्यसै गरी आजको अन्तिम खेलमा राति 12:15 पोल्यान्ड र कोलम्बिया भिड्नेछन्। काजान एरिनामा हुने यो खेलमा विजयी हुने टोलीले अर्को चरणमा पुग्ने सम्भावना जीवित रहनेछ। आज पराजित हुने टोली भने समूह चरणबाटै घर फर्कनेछन्।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष 75-76 को नीति तथा कार्यक्रम सार्वजनिक गर्यो।
महाकाली नदीमा तटबन्ध निर्माणमा चरम लापरवाही।
प्रदेश नम्बर 7 का प्रदेश सभाका पदाधिकारी तथा सदस्यले पाउने तलब बढाइयो।
अछामको रामारोशन जोड्ने मोटर पुल औपचारिक रूपमा सञ्चालनमा।
14 बुझे सम्झौता ऐतिहासिक उपलब्धि भएको प्रधानमन्त्री ओलीको भनाई।
राष्ट्रिय सभाका अध्यक्षद्वारा सांसदले उठान गरेको विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट।
विश्वकप फुटबलमा आज 3 खेल हुने।
हवस् त यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।